Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 102.7 MHz. आजदेखि औपचारिक रूपमा दशैं सुरु, घर घरमा घटस्थापना गरिँदै
सुर्खेतको भट्टेगारीका अग्नि पीडितलाई राहत वितरण, प्रशान्ति वृद्धाश्रम आश्रित ज्येष्ठ नागरिकको निशुल्क स्वास्थ्य परीक्षण,
नेपालगञ्ज उपमहानगरपालिकाले मुख्य बजार क्षेत्र सदर लाइन सड़क क्षेत्रमा घर भत्काउन पहल थाल्यो, घर दैलोमै पुगेर बाटो विस्तारमा सघाउन आग्रह,
र 18 वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको आफ्नो पहिलो खेलमा नेपाल भुटानसँग पराजित, भुटान इतिहास रच्न सफल। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विश्वको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा र हाम्रो पात्रको साथै मोबाइल एप्लिकेसन र बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ। अब खबर विस्तारमा। बर्दियाको रेडियो टाइगर आजबाट 2 वर्षमा प्रवेश गरेको छ। वार्षिक उत्सवको अवसरमा सूचना तथा सञ्चार राज्य मन्त्री तप्तबहादुर विष्टको प्रमुख आतिथ्यतामा आज विशेष कार्यक्रमको आयोजना गरिएको रेडियोको स्टेसन प्रमुख भावुक योगीले बताउनुभयो। कृषि, संस्कृति, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, पर्यटन, संरक्षण, विकासका लागि संसार भन्ने नारासहित स्थापना भएको रेडियो टाइगरले आजदेखि आफ्नो कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै संचार क्षेत्रको विकासका लागि आवाज विहीनहरूको आवाजसहित कार्यक्रम सुरु गर्ने रेडियोका स्टेसन प्रमुख योगीले बताउनुभयो। वार्षिक उत्सवको अवसरमा रेडियोको उत्तरोत्तर प्रगतिको कामना समेत गर्दछौं।
नेपालीहरूको महान चाड दशैंको पहिलो दिन आज घटस्थापना, घर घरमा जमरा राखी दशैंको स्वागत गरिँदैछ। देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी जौ, गहुँ तथा मकै समेत मिसाएर जमरा राखिन्छ। घटस्थापनाको पहिलो दिन जिसमिसेमै आत्मा शुद्धि गरी नदी, खोला, बगर अथवा आफूलाई पाएक पर्ने स्थानबाट बालुवा या माटोलाई जमरा राखिन्छ। जमरा राख्नु पूर्व पूजा कोठाको सरसफाई गरी गाईको गोबरबाट लिपपोत गर्ने प्रचलन रहेको छ। घटस्थापनाको साहित 9:41 रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। समृद्धिको प्रत्येक जमरालाई टिकाको दिन आफूसँग मान्यजनको हातबाट टिका ग्रहण गर्दा पहिलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो प्रयोग गर्ने गरिन्छ। दशैं घरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली, महालक्ष्मी, महासरस्वती लगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा गर्ने गरिन्छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान पर्व बडा दशैं आश्विन शुक्ल पूर्णिमासम्म 15 दिन मनाइने गरिन्छ।
आर्थिक अभावमा खुल्ला चौरमा रात काट्दै आएका बराहताल गाउँपालिका 8 भट्टेगारीका 3 जनाको परिवारलाई सुर्खेत कोरिया सम्पर्क समितिले जस्तापत्ता प्रदान गरेको छ। समितिले भट्टेगारीका 130 परिवारलाई शुद्ध पिउने पानीका लागि 1-1 फिल्टर समेत प्रदान गरेको हो। दक्षिण कोरियामा रोजगारीका लागि गएका नेपालीहरूबाट संकलित गरिएको 2,28,000 रुपियाँबाट जस्तापत्ता किन्न सक्ने आर्थिक क्षमता नभएका 3 जनाको परिवारलाई जस्तापत्ता र अरू सबै घरधुरीका लागि फिल्टर प्रदान गरिएको सुर्खेत कोरिया सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष लक्ष्मीनारायण बस्नेतले जानकारी दिनुभयो। आगलागी पीडितका कारण भट्टेगारीमा बस्दै आएका उनीहरूको खबर सुनेपछि सहयोग संकलन गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो। उहाँले आगामी दिनमा पनि भट्टेगारीका अग्नि पीडितलाई सहयोग जारी राख्ने बताउनुभयो। जस्ता पात्र र फिल्टर वितरण कार्यक्रममा समितिका पूर्व अध्यक्ष लक्ष्मी प्रसाद ढकाल, विकास मल्ल लगायतको सहभागिता रहेको थियो।
सुर्खेत उद्योग वाणिज्य संघले प्रशान्ति वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकलाई फलफूल वितरण गर्नुका साथै निशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गरेको छ। दोस्रो संविधान दिवसको अवसर पारेर हिजो संघले फलफूल वितरण तथा निशुल्क स्वास्थ्य परीक्षण गरेको हो। मध्यपश्चिम क्षेत्रीय अस्पतालको प्राविधिक सहयोगमा डाक्टर नमबुद्ध साकेले विद्राश्रममा आश्रित ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गर्नुभएको हो। आश्रममा बस्दै आएका 10 ज्येष्ठ नागरिकहरूमध्ये धेरै जसोमा श्वास प्रश्वास हाडजोर्नी दुख्ने सम्बन्धी समस्या बढिरहेको पाइएको छ। कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक छविलाल सिग्देलले ज्येष्ठ नागरिकप्रति राज्य पनि जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो। यस्तै संघका कार्यवाहक अध्यक्ष प्रकाश उप्रेतीले संघले विभिन्न दिवसहरूका अवसरमा विगतदेखि नै सामाजिक कामहरू गरेको उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो। यसै गरी संघका वाणिज्य उपाध्यक्ष धनबहादुर रावतले ज्येष्ठ नागरिकको सेवा गर्न पाउनु हरेक व्यक्तिका लागि आत्मसम्मान र गौरवका कुरा भएको उल्लेख गर्नुभयो।
नेपालगञ्ज उपमहानगरपालिकाका मुख्य बजार क्षेत्र सदरलाइन सडक क्षेत्रमा परेका घर भत्काउन सम्बन्धित सबैलाई फेरि पनि आग्रह गरिएको छ। आवश्यक सडक क्षेत्रफल खाली गर्न दिएको समय सकिन एक महिना बाँकी छँदा उपमहानगरपालिकाका जनप्रतिनिधि सहितको टोलीले घर घरमै पुगेर यस्तो आग्रह गरेका छन्। उपमहानगरपालिकाका प्रमुख डाक्टर धवलसिंह राणा, प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी लगायतको टोलीले सडक विस्तार गर्ने काममा सघाउन आग्रह गर्नु भएको हो। नगर प्रमुखको पदभार सम्हाले लगत्तै डाक्टर राणाले 3 महिनाभित्र सडक विस्तारको लागि आवश्यक पर्ने क्षेत्र खाली गर्न अल्टिमेटम दिनुभएको थियो। अधिकांशले सहज ढङ्गले सडक क्षेत्रका लागि संरचना हटाउने अग्रसरता देखाए पनि कतिपयले अटेरी गरेपछि नगर प्रमुख राणाले सर्वदलीय टोलीसहित घर दैलोमै पुगेको बताउनुभयो। एसियाली विकास बैङ्कको सहयोगमा नेपालगञ्जमा सञ्चालित एकीकृत सहर विकास परियोजना सदरलाइन विस्तार गर्ने अन्तिम तयारी भइरहेको जनाइएको छ।
उद्योग वाणिज्य संघ गुलरियाको अध्यक्षमा युवा उद्यमी वीरबहादुर चौधरी निर्वाचित हुनुभएको छ। उहाँले 8 अधिवेशनबाट देवेन्द्र पाण्डेलाई पराजित गर्नुभएको हो। नवनिर्वाचित अध्यक्ष चौधरीले 527 मत प्राप्त गर्नुभयो भने पाण्डेले 484 मत प्राप्त गर्नुभएको हो। संघको प्रथम उपाध्यक्षमा हिमालय त्रिपाठी, द्वितीय उपाध्यक्षमा मनोज कुमार वर्मा, तृतीय उपाध्यक्षमा अजित राज भण्डारी, महासचिवमा शिवहरि पौडेल, कोषाध्यक्षमा गंगा पोखरेल र सहकोषाध्यक्षमा मोहित पौडेल निर्वाचित हुनुभएको छ। कुल 1209 जना मतदाता रहेको गुलरिया उद्योग वाणिज्य संघमा 1100 जनाले मतदान गरेकोमा 57 मत बदर भएको निर्वाचन समितिका संयोजक ऋषिराम काफ्रेले बताउनुभयो। गुलेरिया उद्योग वाणिज्य संघका विभिन्न 20 पदका लागि 40 जनाले उम्मेदवारी दिएका थिए।
संविधान तथा अन्य कानूनले जातीय विभेदको अन्त्य गरे पनि व्यावहारिक रूपमा यसको अन्त्य हुन सकेको छैन। संविधानमा महिला, दलित, बालबालिका, ज्येष्ठ नागरिकको हक अधिकार सुनिश्चित गर्न मौलिक हकमै यस्ता विषय समावेश गरिएको छ। यस्तै पछाडि परेका वर्गको उत्थानका लागि महिला आयोग, दलित आयोग, मुस्लिम आयोग, थारू आयोग लगायत विभिन्न आयोगलाई संवैधानिक निकाय पनि मान्यता दिएको छ। तर पनि समयमा आवश्यक कानून नबन्दा कार्यान्वयनमा आउन अझै सकेको छैन। यस सम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा आफूहरूमाथि विभेद कायमै रहेको उनीहरूले गुनासो समेत गर्दै आएका छन्। यसै विषयमा हामीले सुर्खेतका केही दलित महिला अगुवाहरूलाई दलितमाथि हुने गरेको विभेद कम गर्न के गर्नु पर्ला भनी सोधेका छौँ। सुनौ उनीहरूको विचार आजको जनआवाजमा।
जातीय विभेद छ नि, त्यो नै मुद्दा त्यहाँ आउनै गाह्रो हुन्छ। मुद्दा दायर गर्दा नै त्यही विषयमा आयो भनेपछि त्यसलाई चाहिँ कारवाही, त्यो जुन पीडित हुन्छ उसले चाहिँ न्याय पाउने र पीडकले कारवाही भयो भने यसलाई चाहिँ अलिकति समाधान अथवा अलिकति न्यूनीकरण गर्न सकेला जस्तो मलाई लाग्छ।
के गर्नु पर्ला भन्दा त पहिलो कुरा त चेतना एकदमै फैलाउनु पर्छ, होइन? मानव अधिकार के हो, मैले बाँच्न पाउने अधिकार के हो, मेरो आत्मसम्मान के हो भन्ने कुरा चाहिँ आफैमा चाहिँ चेतना पाउनुपर्छ। त्यो राज्यको नै दायित्व हुन्छ जस्तो लाग्छ।
जब संविधानले हामीलाई बराबर भनेर दलित गैर दलित छुट्याएको छैन, होइन, संविधानमा व्यवस्था गरिसकेको कुरा छ भनेपछि यसलाई चाहिँ हामीले संविधानमा व्यवस्था गरे अनुसारको सबै सबै हामी यस देशमा बसोबास गर्ने सबै नागरिक, जिम्मेवार नागरिकलाई सबैलाई एउटा महसुस हुनु पर्यो क्या।
दलित महिलालाई पनि अरू महिला सरकार उठाउनका लागि हाम्रो राज्यले विभिन्न आरक्षणहरू दिएको छ। त्यो आरक्षणले मात्रै नभएर उसलाई चाहिँ सैद्धान्तिक कुरा भन्दा पनि व्यवहारिक कुराहरूमा सिकाउन जरुरी पनि देखिन्छ, होइन?
दलित महिलाहरूलाई अरू महिला सरकार ल्याउनको लागि सबभन्दा पहिला त उनीहरूलाई शिक्षित बनाउन र जनचेतनामूलक कार्यक्रमहरूमा सहभागी गराउनु पर्छ। सैद्धान्तिक ज्ञानहरू भन्दा पनि उनीहरूलाई व्यवहारिक ज्ञानहरू सिकाउने, होइन, ग्रामीण स्तरका महिलाहरूलाई चाहिँ तिनीहरूलाई सम्पूर्ण कार्यक्रममा सहभागिता पनि गराउनु पर्यो र उनीहरूलाई जनचेतनामूलक कार्यक्रम पनि गराउनु पर्यो।
सबभन्दा पहिला शिक्षा, त्यसपछि गएर उहाँहरूको सशक्तिकरणमा आर्थिक, अनि अर्को कुरा सामाजिकरणमा उहाँहरूलाई चाहिँ सशक्तिकरण गर्दै शिक्षा, स्वास्थ्य र आर्थिकमा चाहिँ सम्पन्न, सशक्त र अगाडि ल्याउनु पर्छ, अनि सहभागितामा वृद्धि गर्नुपर्छ।
सबैभन्दा पहिला त जब मान्छे शिक्षित हुन्छ नि, होइन, शिक्षा समस्या नै प्रमुख कुरा हो र त्यो सँगसँगै जस्तो अहिले राज्यले दलितहरूलाई 13% छुट्टा छ र 33% पनि महिलाको लागि छुट्टै आरक्षण गरेका छन् त त्यहाँ कति प्रतिशत दलित महिला हो त्यहाँ पनि राज्यले अलिकति ध्यान पुर्याउन पर्छ भन्ने मलाई लाग्छ र राज्यका विभिन्न निकायमा समान सहभागिताको कुरामा चाहिँ विशेष ध्यान दिनुपर्छ।
हामीसँग छिमेक सेरोफेरो र राष्ट्रिय खबर लगायत अन्य खबर बाँकी नै छन्। अहिलेलाई भने यो छोटो विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले आजदेखि औपचारिक रूपमा दशैं सुरु, सुर्खेतको भट्टेघारीमा अग्निपीडितलाई राहत वितरण लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। जंगली बदेलको आक्रमणमा परि कञ्चनपुरको शुक्ला फाटा नगरपालिका 7 5 घाइते भएका छन्। घर आँगनमा बसेका बेला बदेलले आक्रमण गरे। नजिकैको सामुदायिक वनबाट बस्तीमा छिरेको बदलले आक्रमण गर्दा सुरेन्द्र साउद, मनिता बोहरा, मानबहादुर साउद, जानकी बोहरा र कल्याण बोहरा घाइते हुनुभएको छ। इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक टेकबहादुर जोराले घाइते 5 कैलालीको धनगढीमा रहेको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको बताउनुभयो।
नजिकै गरेको चाडपर्वमा यात्रुहरूको चापलाई मध्यनजर गर्दै सुर्खेतबाट बाहिरिने तथा भित्रिने यात्रुहरूको सहजताको लागि वीरेन्द्रनगरमा सहायता कक्षको स्थापना गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको पहलमा सुर्खेतको बस पार्क स्थित सहायता कक्षको उद्घाटन गरिएको हो। सुर्खेतका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले उद्घाटन गर्दै चाडपाडको समयमा यात्रुहरूले विभिन्न समस्या झेल्नुपर्ने भएकाले यसको स्थापना गरिएको बताउनुभयो। उहाँले चाडपाडका बेला विभिन्न खालका आपराधिक घटना हुने भन्दै त्यसको नियन्त्रणका लागि प्रहरीले विशेष योजना बनाउनु पर्ने बताउनुभयो। कार्यक्रममा सुर्खेतका प्रहरी प्रमुख एसपी मोहन आचार्यले प्रहरीले चाडपाडको बेला प्रहरीको तैनाथीलाई बढाएको भन्दै यसका लागि सबै सर्वसाधारणले पनि सहयोग गर्न अपिल गर्नुभएको छ। कार्यक्रममा अन्य सहभागीले चाडपाडका बेला विभिन्न खालका दुर्घटना हुने भन्दै यसको न्यूनीकरणका लागि प्रहरी र सबैको साथ अपरिहार्य रहेको बताएका छन्। यस्तै सुर्खेतको ट्राफिक व्यवस्था चुस्त दुस्त बनाउन 5 निर्णय समेत गरिएको छ। चाडपाडको समयमा सुर्खेत ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन र विशेष सुरक्षा रणनीति गर्दै 5 निर्णय समेत गरेको हो। स्थानीय प्रशासन यातायात सम्बन्धी संघका प्रतिनिधि बीच निर्णय गरिएको छ। सार्वजनिक यातायातका सवारी साधनमा यात्रु मैत्री आचरण व्यवहार गराउने, यात्रुहरूको पिरमरका गुनासो छिटो र छरितो सुन्ने, यातायात व्यवस्था सेवा कार्यालय सुर्खेतबाट सवारी साधनको सडक इजाजत गर्न पाउने अधिकार प्रत्यायोजन गर्ने लगायतका 5 निर्णय भएको जनाइएको छ।
डडेलधुराको परशुराम नगरपालिका 2 परिगाउँ स्थित बहादुरे बजार नजिकै खेतबारीमा बदेल लगायत अन्य जंगली जनावरबाट धान बाली बचाउनका लागि जंगलमा थापेको पासोमा चितुवा फसेको छ। जोग बुढाबाट गएको नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली र इलाका वन कार्यालयले चितुवालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक शैलेन्द्र कुमार भट्टले बताउनुभयो। चितुवालाई बर्दिया राष्ट्रिय निकुञ्जमा छोडिने इलाका वन कार्यालय जोगबुढाका प्रमुख चिरञ्जीवी थापा मगरले बताउनुभयो। लोपन्मुख जनावर चितुवा हेर्नका लागि परिगाउँको बहादुरे बजार र जोगबुडाको लाल ढुङ्गा बजारमा निकै ठूलो संख्यामा सर्वसाधारणको भीड लागेको थियो।
तेस्रो चरणको स्थानीय तह निर्वाचन भएको प्रदेश नम्बर 2 मतगणनाको अन्तिम परिणाम धमाधम आइरहेको छ। 1 महानगर, 3 उपमहानगर सहित कुल 136 स्थानीय तहमध्ये 135 स्थानीय तहको निर्वाचनको परिणाम आउन थालेको छ। 135 मध्ये 5 स्थानीय तहको पूरा नतिजा आइसकेको छ, जसमध्ये नेकपा एमाले 2, कंग्रेस माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राजपाले 1-1 स्थानीय तहमा विजय हासिल गरेका छन्। बाँकी 131 स्थानीय तहमध्ये 1 महानगर, 23 नगरपालिका र 16 गाउँपालिका सहित 40 स्थानीय तहमा कंग्रेसले अग्रता लिएको छ। संघीय समाजवादी फोरमले 11 नगरपालिका र 20 गाउँपालिका सहित 31 स्थानीयमा अगाडि रहेको छ। यस्तै माओवादी केन्द्रले 14 नगरपालिका, 8 गाउँपालिका सहित 22 तहमा अगाडि रहेको छ भने नेकपा एमाले 11 नगरपालिका, 5 गाउँपालिका सहित 13 स्थानमा अग्रता लिएको छ। राजपाले 12 नगरपालिका र 7 गाउँपालिका गरी 19 स्थानीय तहमा अग्रता रहेको छ। यस्तै विजय कुमार गक्षुदार नेतृत्वको लोकतान्त्रिक फोरम 3 गाउँपालिकामा अगाडि रहेको छ। सबै तहको मतपरिणाम 5 आइसक्ने निर्वाचन आयोगले बताइरहे पनि निर्वाचनको मतगणना सुस्त भएको भन्दै यसलाई छिटो छरितो गराउन स्थानीयहरूले माग समेत गरेका छन्।
प्रदेश नम्बर 7 अर्थात् सुदूरपश्चिमकै दोस्रो ठूलो पाटन विमानस्थल पुनः सञ्चालनको तयारी स्वरूप कालोपत्री हुने भएको छ। विमानस्थललाई 2075 असार मसान्तभित्र कालोपत्री गर्ने लक्ष्यसहित माटो काट्ने काम तीव्र गतिमा भइरहेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत समृद्धि श्रेष्ठले झण्डै 2 दशकदेखि बन्द विमानस्थललाई स्तरोन्नति गरी पुनः सञ्चालन गर्ने गरी बजेट विनियोजन गरेको बताउनुभयो। गत मंगिरमा विमानस्थल सञ्चालनका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार पारेको थियो। अध्ययन प्रतिवेदन अनुसार विमानस्थल स्तरोन्नति गरी पुनः सञ्चालन गर्न ठेक्का आह्वान गरेर निर्माण शुरू गरिएको हो। करिब 13 करोडको लागतमा 580 मिटर लम्बाई 20 मिटर चौडाईमा कालोपत्री गरिने प्राधिकरणका वरिष्ठ अधिकृत श्रेष्ठले बताउनुभयो।
सरकारी सेवा सुविधा र सूचनाको हक सम्बन्धी आम जनतालाई जानकारी गराउन कैलालीको गौरीगंगा नगरपालिका 9 मसुरियामा सृजनशील शाखा स्थापना गरिएको छ। पारस्परिक जवाबदेता परियोजना अन्तर्गत एफएमडीसीले सृजनशील शाखा गौरीगंगा नगरपालिका स्थापना गरेको हो। एफएमडीसीका कार्यकारी निर्देशक उमित बाक्सनले नगर प्रमुख भीमबहादुर देउवालाई कम्प्युटर कुर्सी टेबल र इन्टरनेटको सुविधा लगायतका सामानहरू हस्तान्तरण गर्नु भएको हो। नगर प्रमुख देउवाले यस सृजनशील शाखा स्थापनाले गौरीगंगा नगरपालिका जनतालाई सरकारी सेवा सुविधाबारे जानकारी पाउन सहज हुने बताउनुभयो।
जाजरकोटको कुसे गाउँपालिका 7 नारेकी 14-14 वर्षीय एलिना हमाल आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुभएको छ। 8 महिनादेखि ब्लड क्यान्सरबाट पीड़ित 14 वर्षीय बालिका एलिना हमाललाई आर्थिक अभाव हुँदा उपचारमा समस्या भएको हो। गत वैशाखदेखि छोरीलाई निजामती कर्मचारी अस्पताल काठमाडौँमा उपचारका क्रममा भर्ना गरेको बुवा दीपक हमालले बताउनुभयो। अस्पतालमा भर्ना गरेपछि खर्च जुटाउन नसक्दा छोरी उपचारबाट वञ्चित भएको उहाँको भनाइरहेको छ। घर जग्गा बिक्री गरेर जुटाएको 6 लाख रुपियाँ खर्च भइसकेकोले 2 वर्षसम्मको उपचार खर्च कसरी पैसा जुटाउने भन्ने चिन्ताले उहाँलाई पिरोल्न थालेको छ। अस्पतालका डाक्टरले 2 वर्षसम्मको उपचारपछि एलिना पूर्ण स्वस्थ हुने र थप 20 लाख रुपियाँ लाग्ने बताएका छन्। उपचारका लागि सहयोग माग्न मन्त्रालय लगायत विभिन्न निकायमा धाए पनि कतैबाट सहयोग नपाएको बताउँदै सहयोगका लागि उहाँले याचना गर्नुभएको छ।
काठमाडौँको क्षेत्रपाटीबाट प्रहरीले बरामद गरेको 88 किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा थप 5 जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी महाशाखा काठमाडौँका कार्यविनायक सुन चाँदी पसलका सञ्चालक गणेश दत्त बडु, साक्य सुन चाँदी पसलका सुगन रत्न साक्य, पशुपति सुन चाँदी पसलका नन्दन कुमार मर्गर, रविश्रिया ट्रेडर्सका सत्यनारायण अग्रवाल र उल्लास दिनकर साखुलीलाई पक्राउ गरेको जनाइएको छ। पक्राउ परेका 5 जनालाई थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरिएको छ। गत भदौ 3 साता 88 किलो सुनसहित क्षेत्रपाटीबाट पक्राउ 24 वर्षीय मनोज अधिकारीलाई पक्राउ गरिएको थियो। प्रहरीले 12/17/64 नम्बरको एउटा गाडी समेत बरामद गरेको छ।
व्यवस्थापिका संसदको विकास समितिले राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन अवस्था सुस्त रहेको भन्दै छिटो छरितो काम गर्न सरकारी निकायलाई निर्देशन दिएको छ। समितिका सभापति रविन्द्र अधिकारीको अध्यक्षतामा बसेको समितिको बैठकले राष्ट्रिय गौरवका आयोजनाका प्रक्रियागत जटिलता हटाई छिटो छरितो काम गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, भौतिक पूर्वाधार तथा यातायात, रक्षा अर्थ मन्त्रालय तथा राष्ट्रिय योजना आयोगलाई निर्देशन गरेको हो। द्रुत मार्गको निर्माण कार्यको जिम्मा पाएको नेपाली सेना 5 महिना पूरा हुन लाग्दा पनि अझै विस्तृत परियोजना प्रतिवेदन डीपीआरको टुङ्गो नलगाएको भन्दै ध्यान आकर्षण समेत गराएको छ। बैठकले द्रुत मार्गको कुल 76 किलोमिटर मध्ये 6 किलोमिटरको मुआवजा वितरण कार्यमा धेरै नै समस्या परेको भन्दै तत्काल यसलाई समाधान गर्न भनेको छ।
हामीसँग खेल खबरसँगै अन्य खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम। तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरो राष्ट्रिय खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले विपद न्यूनीकरण सम्बन्धी विधेयकको सम्बन्धमा रक्षा मन्त्रालय र नेपाली सेनासँग छलफल गरेको छ। राज्य व्यवस्था समितिले विधेयकलाई अन्तिम टुङ्गो लगाउन लागेको भन्दै सेनासँग सल्लाह गरेको हो। सेनाका प्रतिनिधिले सेनालाई साधन स्रोत सम्पन्न गराउनुपर्ने धारणा राखेका छन्। सांसदले नेपाली सेनाको कामको उच्च प्रशंसा गर्दै विधेयक बनेपछि पछि थप सहज हुने बताएका छन्। सैनिक नेतृत्वले सड़क नपुगेका जिल्लामा सड़क पुर्याउने काम भइरहेको, चीनसँग नाका जोड्ने सड़कको निर्माण तथा फास्ट्याग बारेमा जानकारी गराएको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका नौ चुरे क्षेत्रमा रहेको पर्यटकीय क्षेत्र झिलमिला तालसम्म पुग्नका लागि सड़क कालो पत्रका लागि प्रक्रिया अघि बढाएको छ। नगरपालिकाले शहरी विकास कार्यक्रम अन्तर्गत तालसम्म पुग्नका लागि 6 करोड़को लागतमा 5 किलोमिटर सड़क कालो पत्रको लागि ठेक्का दिएको छ। मटेनाबाट सड़क कालोपत्रीको कार्य शुरू गरी तालसम्म कालोपत्री सड़क पुर्याउने नगरपालिकाका वडा नम्बर 9 का अध्यक्ष रामनाथले बताउनुभयो।
दशैं तिहार र छठलाई लक्षित गर्दै कैलालीको सुरक्षा व्यवस्था कड़ा पारिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले सुरक्षा व्यवस्था भरपर्दो, विश्वसनीय र मजबूत बनाई जनजीवनमा सामान्य तुल्याउन पूर्ण सुरक्षा व्यवस्था मिलाइएको दावी गरेको छ। मोबाइल टोली, साइकल टोली, मोटरसाइकल र पैदल गस्तीका साथै जिल्लाभरिका सबै युनिटलाई परिचालन गरिएको एसपी अर्जुन चन्दले बताउनुभयो।
बैतडीमा भाइरल ज्वरोका बिरामीको संख्या घट्दै गएको स्वास्थ्य संस्थाले जनाएका छन्। जिल्ला अस्पताल, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र मेलौली प्राथमिक स्वास्थ्य केन्द्र लगायतका स्वास्थ्य संस्थाहरूमा बिरामीको संख्या घटेको छ। भदौ तेस्रो सातासम्म दैनिक 100 जनासम्म बिरामी उपचारमा आउने गरेकोमा हिजो आज 50-60 जना मात्रै बिरामी आउने गरेका जिल्ला अस्पतालले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कालीकोटले अनाधिकृत बिक्री गर्दै आएको 2700 घरेलु मदिरा नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीले मानमा सदरमुकाममा 2200 लिटर मदिरा तयार गर्न लागेको कच्चा पदार्थ र 500 मिलिलिटर तयार पारिएको घरेलु मदिरा नष्ट गरिएको बताउनुभयो।
भेरी खबरमा अब केही खेल खबर। 18 वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली भुटानसँग पराजित भएको छ। अधिकांश समय भुटानलाई दबावमा राखे पनि गोल गर्न नसक्दा नेपालले पहिलो पटक भुटानसँग हार बेहोर्नु परेको हो। 87 मिनटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै भुटानले इतिहास रच्न सफल भएको हो। कुनै पनि उमेर समूहमा भुटानले नेपालमाथि जित हात पारेको यो नै पहिलो पटक हो। श्रीलङ्काले नखेल्ने भएपछि प्रतियोगिताको ढाँचा परिवर्तन गरेर सबै टोलीले एकअर्कासँग खेल्ने र अङ्क तालिकाको शीर्षस्थानमा रहने टोलीले उपाधि जित्ने बताइएको थियो। सन् 2015 सुरु भएको प्रतियोगिताको पहिलो आयोजना गरेको नेपालले पनि उपाधि पनि जितेको थियो।
खेलकै अर्को प्रसंगमा 16 वर्ष मुनिको एसिया कप फुटबल छनौटमा नेपाल इराकसँग 1-0 पराजित भएको छ। सशस्त्र प्रहरीको मैदान हलचोकमा भएको खेलमा इरानले 68 मिनटमा गरेको गोल नै निर्णायक बन्यो। नेपाल, इराक, भारत र प्यालेस्टिनसँगै समूह डीमा रहेका छन्। 10 वटा समूहमा रहेको छनौट प्रतियोगितामा समूह विजेता र उत्कृष्ट 5 उपविजेताले 16 वर्ष मुनिको एसिया कप खेल्न पाउने भएका छन्। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकिने लाग्यो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
आजदेखि औपचारिक रूपमा दशैं सुरु, घर घरमा घटस्थापना गरिँदै
सुर्खेतको भट्टे गाडीका अग्नि पीड़ितलाई राहत वितरण, प्रशान्ति वृद्धाश्रम आश्रित ज्येष्ठ नागरिकको निशुल्क स्वास्थ्य परीक्षण,
नेपालगंज उपमहानगरपालिकाले मुख्य बजार क्षेत्र सदर लाइन सड़क क्षेत्रमा घर भत्काउन पहल थाल्यो, घर दैलोमै पुगेर पाटो विस्तारमा सघाउन आग्रह,
र 18 वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको आफ्नो पहिलो खेलमा नेपाल भुटानसँग पराजित, भुटान इतिहास रच्न सफल। हवस् त, तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन बेसी बिदा हुन्छौँ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।